नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। आज 2080 साल भदौ महिनाको 16 गते शनिबार, भाद्र कृष्ण तृतीया तिथि, तदनुसार सेप्टेम्बर 2 तारीक सन् 2023, नेपाल सम्वत 1143। आज काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले विभिन्न प्रसंगलाई प्राथमिकता दिँदै खबर बनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणको विषयले आजका पत्र पत्रिकामा प्राथमिकता पाएको छ। त्योसँगै भन्सारबाट चोरिएको 9 किलो सुन तस्करीकै हातमा रहेको प्रसंग, भूकम्पको 8 वर्षपछि तातोपानी नाका हिजोदेखि खुलेको छ मानिसहरूका लागि, यो प्रसंगले पनि आजका पत्र पत्रिकामा स्थान पाएको छ। कार्यक्रमको शुरूमा हामीले लिएका छौं प्रधानमन्त्रीको चीन भ्रमणका मुख्य एजेण्डा, पूर्वाधार र सीमानाका संचालन शीर्षक दिँदै गोर्खापत्रले छापेको मुख्य खबर। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणमा पूर्वाधार, कृषि पर्यटन र सीमानाका संचालनलाई मुख्य एजेण्डा बनाइने बताउनु भएको छ। समाजवादी मोर्चाले पोखरामा हिजो आयोजना गरेको सन्देश सभामा उहाँले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर फर्किएपछि हुने चीन भ्रमण ऐतिहासिक बनाउन गृह कार्य भइरहेको उल्लेख गर्नुभयो। चीन भ्रमणमा कोरला र गोर्खाको रुइला नाका संचालनका लागि पहल हुनेछ। पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सीधै नियमित रूपमा चिनिया जहाजद्वारा उडान गर्न आग्रह गरिनेछ उहाँले भन्नुभयो। हिल्सा सुर्खेत सड़क निर्माणका लागि समेत चीन सरकारलाई आग्रह गर्ने सरकारको तयारी रहेको उल्लेख गर्दै एग्रो बेस उद्योगको क्षेत्रमा पनि चीनले सहकार्यको प्रस्ताव गरेको उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्री प्रचण्डले समाजवादको आधारशिला निर्माण गर्न मोर्चा बनाइएको बताउँदै मोर्चा मार्फत सहकार्य गर्दै पार्टी एकतासम्म पुग्ने र जनताको सपना साकार पार्ने उद्घोष पनि गर्नुभयो गोर्खापत्रले छापेको छ। यता कान्तिपुरले चीन भ्रमणमा नक्साको विषय उठाउन प्रधानमन्त्रीलाई सुझाव शीर्षक दिँदै समाचार छापेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा नेपालको चुच्चे नक्साबारे कुरा उठाउनु पर्ने राजनैतिक दलका नेता तथा पूर्व राजदूतले बताएका छन्। छिमेकी नेपालको वास्तविक नक्साको सट्टा चीनले पुरानै नक्सा राखेपछि यसको आलोचना भइरहेको छ। पूर्व परराष्ट्र मन्त्री विमला राई पौड्यालले प्रधानमन्त्रीले हीनताबोध नगरिकन नेपालको धारणा प्रष्ट राख्नुपर्ने बताउनुभयो। नेपालले नक्सा जारी गर्यो र चीनलाई पनि जानकारी दियो, अहिले के भएर चीनले नेपालको पुरानै नक्सा जारी गरेको हो भनेर सोध्ने र नेपालको नयाँ नक्सा बारेमा बुझाउनुपर्छ उहाँले भन्नुभयो। नेपालसँग जोड़िएको कुनै पनि रणनीतिक विषयमा निर्णय गर्दा नेपाललाई पनि सोधेर त्रिपक्षीय निर्णय गर्नुपर्ने कुरा बताउनुपर्छ। सन् 2015 नेपाली भूमिका सम्बन्धमा भारत र चीन मिलेर निर्णय गरेको भन्दै उहाँले अब त्यस्तो नगर्न सजग गराउनुपर्ने पनि बताउनुभयो। सरकारले चीनलाई कूटनीतिक नोट पठाउनुपर्छ, भ्रमणमा नेपालको नयाँ नक्साको विषयमा बुझाउनुपर्छ। चीनका लागि पूर्व राजदूत रायेश्वर आचार्यको भनाई पनि यही छ, कान्तिपुरले अग्रपृष्ठमा मुख्य खबर बनाएको छ। कान्तिपुरले नै प्रधानमन्त्रीको चीन भ्रमणकै प्रसंगमा भित्री पृष्ठमा बीआरआईको परियोजना कार्यान्वयन योजना सम्झौताको गृह कार्य शीर्षक दिँदै समाचार छापेको छ। नेपालमा बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई कार्यान्वयन भए नभएको अन्यल भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा यसको परियोजना कार्यान्वयन योजना सम्झौता हुने गरी गृह कार्य थालिएको छ। परराष्ट्र मन्त्रालय सोधका अनुसार नेपालले बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेको 6 वर्षपछि परियोजना कार्यान्वयन योजना सम्झौतामा हस्ताक्षर गर्न लागेको हो। प्रधानमन्त्री दाहाल असोज पहिलो साता चीन पुग्ने गरी भ्रमणको गृह कार्य भइरहेको छ। प्रधानमन्त्रीज्यूको चीन भ्रमणको दौरान बीआरआई परियोजना कार्यान्वयन योजना सम्झौता हुने गरी गृह कार्य भइरहेको छ। सम्भवतः यसपटक त्यो सम्झौता हुन्छ, त्यसपछि नेपालमा बीआरआई अन्तर्गतका परियोजना चयन गरेर कार्यान्वयनमा जान सकिन्छ। परराष्ट्रका एक उच्च अधिकारीले भने राष्ट्रपति शी जिनपिङ शक्तिमा आएपछि सन् 2013 चीनले वान बेल्ट वान रोडलाई अघि सारेको हो। नेपाल र चीन बीच सन् 2017 मेमा बीआरआईको साझेदारी पक्षमा हस्ताक्षर भएको थियो, कान्तिपुरले खबर बनाएको छ। शीर्ष नेताको ईखले कोशीमा किचलो, यो खबर नागरिक दैनिकले छापेको छ। कोशीमा भएको संसदीय अभ्यास संविधानको धारा 168(2) र 4, धारा 186 संवैधानिक नैतिकता लगायत सर्वोच्चबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको देखिन आयो। निजको नेतृत्वमा गठित प्रदेश सरकारबाट प्रस्तुत निवेदन उपको सुनवाई टुंगो नलागेसम्म दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत प्रकृतिका निर्णय नगर्नु नगराउनु सर्वोच्च अदालतले यही भदौ 7 गते जारी गरेको आदेशको एक अंश हो। यो सर्वोच्च अदालतको यो आदेशसँगै उद्धव थापाको नेतृत्वमा दोस्रो पटक गठन भएको कोशी प्रदेश सरकार फेरि संकटमा परेको छ। संघीयता र प्रदेश सरकारहरूका विषयमा एकपछि अर्को गर्दै प्रश्नहरू उठिरहेको र उठाइएका बेला राजनीतिक खिचातानी र संकटमा कोशी प्रदेश सरकार परेको छ। संविधान सभाबाट नयाँ संविधान जारी भएपछि सबैभन्दा पछि प्रदेशको नाम कोशी प्रदेश सभाले नै राखेको हो। संघीयताको मर्म र भावना अनुसार प्रदेशको नामाकरण नभएको, नामाकरणमा राई लिम्बू सहितका समुदायको भावना नसमेटिएको भन्दै असन्तुष्टिका स्वर व्यक्त भइरहेका छन्। पछिल्लो 3 महिनादेखि कोशी प्रदेश सरकारको औचित्यमाथि नै प्रश्न उठेको छ। कांग्रेस, एमाले र राप्रपाका शीर्ष तहका नेताहरू बीचको राजनीतिक स्वार्थ र ईखले कोशी प्रदेश सरकार विवाद दुईपटक सर्वोच्च अदालत पुगिसकेको छ। उद्धव थापा नेतृत्वको सरकार कामचलाउ जस्तै छ। शीर्ष नेताको ईखले कोशीमा किचलो नागरिकले छापेको छ। भूकम्पपछि बन्द भएको तातोपानी नाका धेरै पटकको रस्साकस्सीपछि सर्वसाधारणका लागि पनि खुलेको छ। आजका पत्र पत्रिकाले यो खबर बनाएका छन्। राजधानी दैनिकले चाहिँ यो खबरलाई मुख्य खबरका रूपमा छापेको छ। भूकम्पका कारण बन्द भएको नाकालाई चीनले कोविड लगायतका बहाना गर्दै आएको थियो। नेपालको चीनसँगको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको तातोपानी नेपालको अनेकन प्रयासपछि खुलेको हो। 8 वर्षदेखि बन्द रहेको तातोपानी नाका आयात र निर्यात खुल्ने र बन्द हुने क्रम चले पनि मानिसका लागि पूर्णत बन्द रहेको थियो। चिनिया पक्षले पहिलो चरणमा सीमा क्षेत्रका स्थानीयलाई 24 घण्टे पास उपलब्ध गराई आउजाउ खुलाएको हो। चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट 2080 वैशाख 18 दोहोरो आयात निर्यात खुलाइएको थियो। 2072 भूकम्पपछि तातोपानी नाका करिब 4 वर्ष पूर्ण रूपमा बन्द भएको थियो। 16 जेठ 2076 सालमा नाका पुनः सञ्चालनमा आएको थियो। चीनले निर्यात समेत खोलेको थिएन। कोविड शुरू भएपछि सो नाका एकतर्फी मात्रै सञ्चालन हुँदै आएको थियो। गत 18 वैशाख 2080 तातोपानी नाकाबाट आयात निर्यात हुने गरी दुईतर्फी सञ्चालनमा आए पनि मानिसको जात भने खुल्ला गरिएको थिएन। नेपालतर्फका अध्यागमन कार्यालयले सीमा क्षेत्रका स्थानीयलाई 24 घण्टे पासको प्रबन्ध मिलाएको छ। 2076 जेठबाट आयातका लागि एकतर्फी आंशिक खुलेको सोनाका कोरोना महामारी, बाढ़ी पहिरो, सड़क लगायतका बहानामा बन्द हुँदै र आंशिक खुल्दै आएको थियो। वैशाख 18 गतेबाट आंशिक रूपमा निर्यात भने खुलेको छ। राजधानीले मुख्य खबर बनाएको छ। नेपाल प्रहरीका विशिष्ट ब्यूरोकै बेहाल, बस्ने ब्यारेक छैन, थुनुवा राख्ने हिरासत छैन, यो नयाँ पत्रिकाको मुख्य खबरको शीर्षक हो। यो महाराजगंज स्थित राष्ट्रपति कार्यालय र राष्ट्रिय प्रहरी तालिम प्रतिष्ठानको बीचमा एउटा सानो गेट छ। गेटबाट छिरेपछि एउटा पुरानो भवनमा पुगिन्छ जसमा लेखिएको छ केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी। हाई प्रोफाइल घटना अनुसन्धान गर्दै आएको प्रहरीको सीआईबी कार्यालय पनि काम अनुसार भव्य होला भन्ने लाग्छ। तर कार्यालय प्रवेश गर्दा सीआईबीको बेहाल अवस्था थाहा हुन्छ। जहाँ अनुसन्धान गर्ने कक्षको त कुरै छाडौं, प्रहरी कर्मचारी समेत बस्न पर्याप्त ठाउँ छैन। यति मात्र होइन, अनुसन्धानका फाइल राख्ने कोठा समेत छैन। एउटै कोठामा दर्जनौं प्रहरी को कार्यकक्ष छ। कर्मचारीलाई ब्यारेक सुविधा छैन। हिरासत सानो कक्ष सानो भएकाले धेरै हुँदा अन्यत्र राख्नुपर्ने अवस्था छ। सेवाग्राही बाहिरै सवारी साधन पार्किङ गरेर जानुपर्छ। प्राविधिक स्रोत साधन अभाव त छँदैछ। हालै ललिता निवास जग्गा हिनामिनाको हाई प्रोफाइल घटनाको अनुसन्धान सकाएको सीआईबीले सुन तस्करी गर्ने अन्तर्देशीय संगठित गिरोहमाथि अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि थप प्रहरी अधिकारी ब्यूरोमा झिकाइएको छ। तर आधारभूत सुविधा समेत राज्यले उपलब्ध गराउन सकेको छैन। आवश्यक जनशक्ति, साधन स्रोत र अत्याधुनिक प्रविधिको अभावमै प्रहरीको विशिष्ट ब्यूरो कर्तव्य निर्वाह गर्दैछ, नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब 9 किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ। यो खबर नागरिकले मुख्य खबरका रूपमा छापेको छ। वाङ सुन तस्करीमा संलग्न चिनिया गिरोहका प्रमुख व्यक्ति हुन्। फागुन अन्तिम साता सुन निकाल्न सहयोग गर्ने भन्सार एजेन्ट दिनेश बस्नेतका भाइ दिपेश बस्नेत हाल फरार र उनका भिनाजु गोपाल सुवेदी मार्फत वाङसम्म यो सुन पुर्याइएको थियो। भन्सार एजेन्टहरूसँग कुरा मिलाउन बिचौलियाको काम गर्ने लोकेन्द्र पौडेल मार्फत चिनिया नागरिक ली हानसोङले ई सिगरेट भित्र राखेर ल्याएको सुन वाङले हात पारेका थिए। ठूलै धनराशि खर्चेर सो सुन उनले हात पारेका रहेछन्। सुन हात पार्न भन्सारका कर्मचारी रेवन्त खड्कालाई 65 लाख दिएको रहेछ। त्यसमा अन्य खर्चसहित करिब 2 करोड़ लागेको रहेछ। स्रोतले भन्यो वाङले हात पारेको करिब 8 किलो सुन मध्ये 2 किलो जति आफूसँग राखेर बाँकी 6 किलो बिक्रीका लागि शुरूदेखि नै आफूलाई सहयोग गर्दै आएका सिन्धुपाल्चोकका विश्व बस्नेत र दीप श्रेष्ठलाई दिएका थिए। उनीहरू सहित दिपेश बस्नेत सुन बिक्री गरेपछि वाङको सम्पर्कमा पुगेका थिए। भन्सार कार्यालयका कर्मचारी र बिचौलिया मार्फत गायब गरिएको 9 किलो मध्ये करिब 8 किलो भन्दा बढ़ी सुन वाङकै हातमा पुगेको थियो नागरिकले छापेको छ। यसैबीच नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुन तस्करीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनमाथि अनुसन्धान शुरू गरेको छ भन्दै नागरिकले खबर बनाएको छ। होटल भियानाका मालिक बेल्जियम नागरिक दावा छेरिङ मार्फत तस्करीमा उनको संलग्नताबारे प्रहरीले अनुसन्धान शुरू गरेको हो। प्रहरीले उनको संलग्नता हुन सक्ने शंकास्पद कागजात 4 दिन अघि फेला पारेपछि अनुसन्धान शुरू गरेको हो नागरिकले छापेको छ। रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्क एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV, बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि कार्यक्रममा फेरि पनि स्वागत छ। अब पत्र पत्रिकामा छापिएका अन्य बाँकी प्रसंगहरू। प्रधानमन्त्री पुष्पकमल दाहालले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल निर्दोष साबित भएको बताउनु भएको छ। समाजवादी मोर्चाले हिजो पोखरामा आयोजना गरेको गण्डकी प्रदेश सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो। सीआईबीले बयान नलिँदासम्म नेपालका बारेमा बारम्बार प्रश्न उठिरहँदा आफूलाई पनि टेन्सन भएको बताउँदै उहाँले भन्नुभयो अब उहाँ निर्दोष हो भन्ने साबित भएको छ। औपचारिक ढंगले साबित भयो, अब उहाँका बारेमा फेरि प्रश्न उठाउने ठाउँ रहेन। सीआईबीले उहाँको के हो कुरा भनेर बयान लियो तर निर्दोष साबित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रूपमा भनेपछि टेन्सन सकियो। प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री नेपाललाई षड्यन्त्र गरेर फसाउने हुन् कि भन्ने आशंका आफूमा रहेको पनि बताउनुभयो। ललिता निवास प्रकरणमा माधवजीलाई मात्रै टेन्सन भए त हुन्थ्यो, त्यो टेन्सन मलाई पनि थियो। दाहालले भन्नुभयो त्यो टेन्सन मलाई केपी ओली प्रधानमन्त्री हुँदा पनि थियो किनकि हामी त एउटै पार्टी र मोर्चामा थियौं, कहीँ न कहीँ उहाँमाथि षड्यन्त्र हुने हो कि भन्ने आशंका थियो तर अब त्यो स्थिति रहेन। नेता नेपाल निर्दोष साबित, प्रधानमन्त्री नागरिकले अग्रपृष्ठमा छापेको छ। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आजदेखि जनतासँग माओवादी विशेष रूपान्तरण अभियान शुरू गर्दैछ। आजका पत्र पत्रिकाले खबर बनाएका छन्। घर घरमा माओवादी, जन जनमा माओवादी भन्ने नारासहित शुरू भइरहेको सो अभियान 3 महिनासम्म चल्नेछ। माओवादी केन्द्रको गत 17 साउनदेखि 21 गतेसम्म बसेको केन्द्रीय कमिटि बैठकको निर्णय अनुसार जनतासँग माओवादी विशेष रूपान्तरण अभियान देशभरका सबै वडामा आज एकैसाथ शुरू गर्ने भएको छ। 16 भदौदेखि शुरू हुने अभियान 15 मक्सिरसम्म चल्नेछ। 7 प्रदेशको 7 वडामा प्रचण्ड आफै पुग्नुहुनेछ। जनताको घर घरमा पुग्न नेतालाई निर्देशन दिएको छ। जनताको गुनासो, चाहना, आवश्यकता सुन्ने अभियान रहेको छ। यो प्रचण्ड नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार पनि गरिने भएको छ राजधानी दैनिकले छापेको छ। मुद्दा दोहोर्याउने अनुमति पाउँदा फैसला कार्यान्वयन नहुने, गोर्खापत्रले छापेको खबर हो यो। मुद्दा दोहोर्याई हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयनका क्रममा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न नमिल्ने सर्वोच्च अदालतले व्याख्या गरेको छ। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 137(2) बमोजिमको सुविधा पाएका व्यक्तिको हकमा पक्राउ गरी थुनामा पठाउन नमिल्ने व्याख्या सर्वोच्चको संयुक्त इजलासले गरेको हो। जिल्ला अदालत समेत विपक्षी रहेको सुरेश विष्टको बन्दी प्रत्यक्षीकरण रिटमा अदालतले यस्तो व्याख्या गरेको हो। अहिले कतिपय मुद्दामा दोहोर्याउने अनुमति पाएका अवस्थामा पनि शुरू तहको फैसला कार्यान्वयन भइरहेका छन्। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 137(2) बमोजिम मुद्दा दोहोराई पाउ निवेदन दर्ता भएपछि फैसला कार्यान्वयनका क्रममा पक्राउ गरी थुनामा पठाउन नमिल्ने आदेश छ गोर्खापत्रले छापेको छ। नेपाली गीत संगीत उत्पादन रेडियो नेपालको रजाई निजी कम्पनीको यो खबर कान्तिपुरले मुख्य खबरका रूपमा छापेको छ। सकेसम्म अन्तर्वार्ता र सार्वजनिक अभिव्यक्ति दिन नखोज्ने भजन शिरोमणि भक्तराज आचार्य स्वास्थ्यका कारण थलिनु भएको छ। यति बेला उहाँ तनावरहित अवस्थामा आराम गरेर बस्नुपर्ने हो, तर बेला बेला झस्कनुहुन्छ आफ्ना सृजनाको व्यापारिक दुरूपयोग गरिएकोमा। आचार्यका हजार सपनाहरूको माया लागेर आउँछ, जति चोट दिन्छौ देव मायालु, माया मेरी साँझ बनी, सबै बेहोसी नशा जस्ता सांगीतिक सृजना अहिले म्युजिक नेपालदेखि क्रेजी रक्स पाण्डो मेलोडी जस्ता युट्यूब च्यानलमा छरपष्ट अपलोड भएका छन्। दर्जनौं गीत युट्यूब, स्पोटिफाई, एप्पल म्युजिक जस्ता विश्वका कयौं डिजिटल प्लेटफर्म मार्फत बिक्री वितरण भइरहँदा आफूले त्यसबाट प्राप्त हुने आयको पारदर्शी जानकारी र आर्थिक लाभांश रोयल्टी नपाएकोमा उहाँको ठूलो चित्त दुखाई छ। रेडियो नेपालको लगानीमा तयार भएका गीत आचार्य आफैले 2043, 2050 र 2057 सालमा म्युजिक नेपाललाई शर्तसहित उपलब्ध गराउनु भएको थियो। रेडियो नेपालबाट तपाईँका गीत हराउन सक्छन्, हामी सुरक्षित राखिदिन्छौं, फोटोसहितको एल्बम निकालिदिन्छौं र तीन तीन महिनामा रोयल्टी पनि दिन्छौं भनेर म्युजिक नेपालले मसँग मागेको थियो। छोरा सत्यराजको सहयोगमा उहाँ भन्नुहुन्छ अरू कलाकारलाई पनि त्यसै भनेको रहेछ। त्यसपछि उसले करारमा लेनदेन र अवधि जस्ता महत्वपूर्ण कुरा छुट्याएर चतुर्याईपूर्वक आफू अनुकूल सम्झौता पत्र बनाएछ। सर्वाधिकार म्युजिक नेपालमा हुने भनेर पनि लेखेको रहेछ। आफूले अडियो क्यासेट र सीडीको जमानामा सम्झौता गरेको र सुरक्षित राख्छु भनिएका गीत संगीत बिक्री वितरण गरी वास्तविक आमदानी समेत नदेखाएपछि अन्यायमा परेको महसुस भएको उहाँ बताउनुहुन्छ। गीत कहाँ कहाँ बेचिएको हो, कुन प्लेटफर्ममा कति पटक बजेको भन्ने विवरण नदेखाई दशैंका बेला बक्सिस झैं 5-10 हजार रूपियाँ दिने गरेको उहाँको भनाइ छ। पछिल्लो समय त्यस्तो रकम उहाँले अस्वीकार गर्नुभएको छ। उहाँका छोरा गायकद्वय सत्यस्वरूप आचार्य बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकारको विषय अब अदालतबाट सल्ट्याउने योजनामा छन्। उनीहरू जस्ता थुप्रै सर्जक अदालत तथा अन्य सरकारी निकायसम्म पुगे पनि खासै सुनवाई नभएको र म्युजिक नेपाल लगायत व्यवसायिक कम्पनीले अन्यायमा पारेको गुनासो गर्छन्। रेडियो नेपालका केही स्रष्टा र कर्मचारीको बदनियतका कारण यी सबै सिर्जना व्यावसायिक प्रयोजनका लागि दुरूपयोग हुने गरी निजी कम्पनीसँग पुगेका हुन् र यसलाई नै कम्पनीले आफूले स्रष्टासँग राजीखुशी लिएको भनेर परिभाषित गर्दै आएका छन्, कान्तिपुरले मुख्य खबर बनाएको छ। मुलुकभरि देखिएको आँखा पाक्ने रोग भाइरल कन्जक्टिभाइटिसको प्रकोप सामान्य हुँदै गएको छ। नेत्र रोग विशेषज्ञहरू यो संक्रमण भदौ मसान्त वा असोज पहिलो सातासम्ममा फाटाफुट रूपमा मात्रै रहने दावी गर्छन्। नेपाल भारत सीमावर्ती क्षेत्रबाट शुरू भएको आँखा पाक्ने संक्रमण पछिल्लो एक महिनामा देशभरि महामारीकै रूपमा विस्तार भएको थियो। आँखाको सेतो भाग सुन्निने र पाक्ने यो संक्रमणलाई आई फ्लू समेत भनिन्छ। मुलुकको विभिन्न आँखा अस्पतालका बहिरंग विभागमा आएका कुल बिरामी मध्ये आँखा संक्रमितको संख्या पछिल्लो सातादेखि अधिकतम 20% झरेको तथ्याङ्क रहेको छ। संक्रमितको संख्या पछिल्लो सातादेखि घट्दै गएको छ, कान्तिपुरले छापेको छ। दशैंको मुखमै आएर कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय कर्मचारी विहीन भएपछि भारतबाट आउने खाद्यान्न, तरकारी र फलफूलको आयात ठप्प भएको छ। सुदूरपश्चिम 20 दिनदेखि पुगेन सुदूरपश्चिममा खाद्यान्न र तरकारी, यो अन्नपूर्ण पोस्टले छापेको खबर हो। 20 दिनदेखि खाद्यान्न, तरकारी र फलफूल नआएको कैलाली भन्सार कार्यालयले जनाएको छ। प्लान्ट क्वारेन्टाइनका प्राविधिक कर्मचारी पढ़ाईका लागि बाहिर गएको भन्ने सुनेको छु। प्लान्ट क्वारेन्टाइनले पास नगर्दासम्म भन्सार बनाउन पाइँदैन, त्यसैले 20 दिनदेखि त्रिनगर नाकाबाट खाद्यान्न, तरकारी र फलफूलको आयात ठप्प भएको छ। कैलालीका प्रमुख भन्सार अधिकृत राजेन्द्र हमालले भन्नुभयो, प्लान्ट क्वारेन्टाइन कार्यालयले नेपाल आयात हुने खाद्यान्न तरकारी र फलफूलमा किराजन्य संक्रमण चेक जाँच गर्छ। खाद्य प्रविधिको जाँच गरेपछि प्लान्ट क्वारेन्टाइनले किराजन्य संक्रमण परीक्षण गरेपछि मात्रै खाद्यान्न तरकारी र फलफूल जन्य वस्तु नेपालभित्रन्छ। सुदूरपश्चिमका लागि प्लान्ट क्वारेन्टाइनका प्रमुख कार्यालय कञ्चनपुरको गड्डा चौकी नाकामा छ। गड्डा चौकी वनवासा नाकाबाट सामान आयात गर्नका लागि भारतले शारदा नदीको पुलमा बढ़ी भार भएका मालवाहक साधन आउन दिँदैन। उता नेपालगंजको रूपैडिया नाका भएर आयात गरे प्रदेशको राजस्वमा पनि कमी आउने र खाद्यान्न तरकारी र फलफूलको मूल्य पनि बढ़ने व्यवसायीहरूले बताएका छन्। प्लान्ट क्वारेन्टाइनमा 20 दिनदेखि प्राविधिक नहुँदा नेपालगंजको नाका प्रयोग गर्नुपर्छ। त्यहाँबाट किलोमा 10 रूपियाँ ढुवानी खर्च बढ़छ। दशैंको मुखैमा खाद्यान्न तरकारी र फलफूल जन्य सामानको आयात बढ़ी हुने समयमा सरकारी निकायको यस्तो वाहीले व्यवसायी र उपभोक्ता मारमा परेका छन्। व्यवसायी मनोज अग्रवालले भने अन्नपूर्ण पोस्टले छापेको छ। अब अन्य केही प्रसंग छोटकरीमा, अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले स्रोत सुनिश्चित नगरी विकास निर्माणका कामको ठेक्का लगाउँदा थुप्रै योजना अलपत्र अवस्थामा पुगेको बताउनु भएको छ। जिल्ला समन्वय समिति काभ्रे प्लान्चोको 7 जिल्ला अधिवेशन कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। बजेट सुनिश्चित गरेर मात्रै ठेक्का, अर्थमन्त्री, गोर्खापत्रले छापेको छ। सरकारले एउटै कम्पनीलाई विद्युत उत्पादन, प्रसारण र वितरण गर्न नपाउने गरी विद्युत ऐन संशोधनको तयारी गरेको छ। यो खबर कान्तिपुरले छापेको छ। मन्त्री परिषदबाट मंगलबार पास भएको विद्युत ऐन 2080 मसौदामा एउटै कम्पनीले उत्पादन, प्रसारण र वितरण गर्न नपाउने व्यवस्था छ। हाल विद्युत उत्पादन, प्रसारण र वितरणमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार रहँदै आएको छ। बिजुली उत्पादन, प्रसारण र वितरणका लागि छुट्टा छुट्टै कम्पनी, कान्तिपुरले छापेको छ। सन् 2023 पहिलो 8 महिनामा अघिल्लो वर्षभरिकै बराबर पर्यटक भित्रिएका छन्। यो खबर नयाँ पत्रिकामा छ। जनवरीदेखि अगस्तसम्म विभिन्न देशबाट 6 लाख भन्दा बढ़ी पर्यटक हवाई जहाज चढ़ेर नेपाल भ्रमणमा आएका छन्। सन् 2022 वर्षभरि 6,14,000 पर्यटक नेपाल आएको पर्यटन बोर्डको तथ्याङ्क छ। यो वर्ष नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढ़ेर करिब 10 लाख पुग्ने अनुमान गरिएको छ। नेपालको पर्यटन इतिहासमा सबैभन्दा धेरै पर्यटक सन् 2019 भित्रिएका थिए। उक्त वर्ष विभिन्न देशबाट करिब 12 लाख पर्यटक नेपाल भ्रमणमा आएको तथ्याङ्क छ। 8 महिनामा भित्रिए 6 लाख पर्यटक, नयाँ पत्रिकाले छापेको छ। अंग्रेजी महिना सेप्टेम्बरको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ। यस वर्ष भदौ 16 गते अर्थात आज विश्वभर 15 गिद्ध सचेतना दिवस मनाइँदैछ। गिद्ध सचेतना दिवसमा मानवीय क्रियाकलापका कारण विश्वमै लोपोन्मुख अवस्थामा रहेको गिद्ध संरक्षणको विषयमा केन्द्रित रहेर मनाइने गरिन्छ। सन् 2009 प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार गिद्ध सचेतना दिवस मनाइन्छ। स्वस्थ आहारको कमी र वासस्थान विनाशका कारण सिनो खाएर वातावरण सफा गर्ने प्रकृतिको कुचिकार गिद्ध संकटमा पर्दै गएका छन्। सन् 90 दशकसम्म दक्षिण एसियामा करोड़ौं र नेपालमा लाखौंको संख्यामा पाइने गिद्ध सन् 90 मध्यदेखि पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनिक औषधिका कारण संकटमा पर्दै गएका हुन्, अन्नपूर्ण पोस्टले छापेको छ। र चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक खोजी यान अवतरण गराउने पहिलो राष्ट्र बन्न सफल भारतले सूर्यको अनुसन्धान गर्ने अन्तरिक्ष अभियान पनि शुरू गरेको छ। आजका पत्र पत्रिकाले खबर बनाएका छन्। अन्य प्राविधिक समस्या नआए आज त्यहाँ अन्तरिक्ष यान पठाउने तयारीमा भारत रहेको बीबीसीले उल्लेख गरेको छ। भारतको योजना अन्तरिक्षमा आधारित एउटा यान त्यता प्रक्षेपण गर्नु हो बीबीसीमा भनिएको छ, जसले पृथ्वीको सबैभन्दा नजिकको तारा पनि भनिने सूर्यको अनुगमन र अनुसन्धान गर्न सकोस्। यस्तो भारतको पहिलो अन्तरिक्ष अभियानले नजिकबाट सौर्य आँधी जस्ता अन्तरिक्ष मौसमी गतिविधिहरूको अध्ययन गर्नेछ। सूर्यको अध्ययन गर्ने त्यो नितान्त पहिलो अन्तरिक्ष अभियान भने होइन। नासा र युरोपेली अन्तरिक्ष एजेन्सीले त्यस्ता उद्देश्यका साथ पहिले नै सूर्यको परिक्रमा गर्ने यान पठाइसकेका छन्। तर भारतको यो पछिल्लो अन्तरिक्ष अभियानका केही अर्थमा विशिष्ट गुणहरू पनि रहेका छन्, अन्नपूर्ण पोस्टले छापेको छ। पत्र पत्रिकामा छापिएका यिनै प्रसंगहरूसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। अब यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी सुरेन्द्र पौडेललाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।